नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल साउन महिनाको 6 गते शनिबार, श्रावण शुक्ल चतुर्थी, तदनुसार जुलाई 22 तारीक सन् 2023, नेपाल सम्बत 1143। बुधबार विमानस्थल स्थित भन्सार जाँच पास पार गरेर बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्यो। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाले प्रमुख समाचार बनाएका छन्। बदनाम अन्तर्राष्ट्रिय विमानस्थल, सुन तस्करीहरूले गरे थरीथरी प्रयोग शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। सुन तस्करीको अखडा बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुन थालेको छ। सुन तस्करीका एकपछि अर्को ठूलो काण्ड सतहमा आइरहेका छन्। तस्करसँगै उद्योगी, व्यापारी, राजनैतिक नेतृत्व, प्रहरी प्रशासन र कर्मचारी संयन्त्र समेत मुछिदा तस्करीको जालो डरलाग्दो रहेको देखाउँछ। 38 क्विन्टल सुन तस्कर प्रकरणले 5 वर्ष अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन मुलुक नै तरंगित बनेको थियो। घटनामा जोड़िएका 45 भन्दा धेरै अभियुक्त पक्राउ परे, त्यसपछि पनि तस्करी रोकिएन, बरु शैली र रूप बदलिए। तस्करी झनझन मौलाउँदै गएको तथ्याङ्कले देखाउँछ सुन तस्करीमा तस्करले अपनाएका शैली अनौठा अनौठा छन्। पछिल्लो पटक बुधबार विमानस्थल स्थित भन्सार जाँच पास पार गरेर बाहिरिएको एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्यो। सुन मोटरसाइकल र स्कूटरको ब्रेकसुमा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो, जसको अनुसन्धान जारी छ। पछिल्लो सुनकाण्ड राजस्वको अनुसन्धान नाइकेहरूमाथि केन्द्रित उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। राजस्व अनुसन्धान विभागले विमानस्थलबाट संगठित रूपमा सुन तस्करी गर्दै आएको गिरोहका दोस्रो तहमा व्यक्तिमाथि अनुसन्धान अघि बढ़ाएको छ। पहिलो तहका व्यक्तिको सम्पर्कमाथि सूक्ष्म अनुसन्धान गरी विभागले दोस्रो तहमाथि छानबिन थालेको हो। केही तथ्य खुलिसकेका छन्। प्राविधिक अनुसन्धान जारी छ, विभागका एक अधिकारीले भन्नुभयो। आइतबारदेखि सुन तस्करीमा लगानी गर्नेमाथि केन्द्रित हुनेछौ। विभागले एक भारतीय, एक चिनिया सहित 10 जनालाई पक्राउ गरिसकेको छ। यो समूहले नेपाल हुँदै भारतमा सुन तस्करी गर्दै आएको थियो। यसमा विगतदेखि नै नेपालमा समेत सुनको अवैध कारोबार गर्दै आएको गिरोह समेत संलग्न देखिएको विभाग स्रोतले बताएको छ। यसैबीच बिहिबार पक्राउ परेका चिनिया नागरिक ली र भन्सार छुटाउने कार्गो संचालकहरू कृष्ण कुमार श्रेष्ठ, पुष्कर भट्ट र राजन श्रेष्ठमाथि अनुसन्धानका लागि अदालतले म्याद थप गरेको छ। उच्च अदालत पाटनले पक्राउ परेकालाई 9 दिनको म्याद थप गरिदिएपछि विभागले अहिले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। उनीहरूकै बयानका आधारमा तस्करीमा संलग्न अन्यमाथि पनि निगरानी गरिरहेको छ। बदनाम अन्तर्राष्ट्रिय विमानस्थल, सुन तस्करीहरूले गरे थरीथरी प्रयोग, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। तस्करीका तानाबाना, सुन र मुद्रा तस्कर बीच साठगाठ, नागरिकको मुख्य समाचार रहेको छ। सुन तस्करको कनेक्सन हुण्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोड़िएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोड़िएका व्यक्ति र हुण्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोड़िएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ। प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबार सम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। वेदनहरूले औल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्कर बीच निकट सम्बन्ध रहेको देखिन्छ। यो श्रृंखला नयाँ भने होइन। 2055 सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ। 2055 सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र 2069 सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ। त्यति मात्र होइन, 2075 सालमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले औल्याएका व्यक्तिहरू पनि पुरानै दोहोरिएका छन्। विगतदेखि नै एउटै च्यानल मार्फत सुन तस्करी हुने गरेको देखिन्छ। कहिलेकाहीँ पात्रहरू फरक छन्, तर माध्यम भने अधिकांश पुरानै देखिन्छ। 33 किलो सुन प्रकरणमा अनुसन्धान गरेका एक प्रहरी अधिकृतले भने विगतको कनेक्सन पनि हेरौं, त्यसमा धेरैजसो सुन, हुण्डी र विदेशी मुद्राको अवैध कारोबारीको संगत संलग्नता जोड़िएको छ। 33 किलो सुन तस्करीमा विमल पोधार, महावीर गोल्यान, राजकुमार दारूका, संजय खेतान, प्रभात अग्रवाल लगायत पक्राउ परेका थिए। दरबार मार्गमा रहेको तत्कालीन इबिसु ज्वेलर्सका मुरारी लाल जयलिया समेत त्यसमा जोड़िएका थिए। आरके ज्वेलर्सका राजेन्द्र साके र विनोद कुमार सोनी समेत तस्करीमा जोड़िए। सोनी 2055 सालदेखि सुन विदेशी मुद्राको अवैध कारोबारमा जोड़िएका व्यक्ति हुन्। साथै 2069 सालको विदेशी मुद्राको तस्करीमा पनि उनी जोड़िएका थिए। त्यसै गरी विदेशी मुद्राको कारोबारमा राजेश अग्रवाल पनि जोड़िएका थिए। व्यापारी दीपक महोत्रा सुन हुण्डी विदेशी मुद्राको अवैध कारोबारमा 2055 सालदेखि नै निरन्तर जोड़िएका अर्का व्यक्ति हुन्। उनले विमानस्थलबाट बरामद भएको सुन तस्करीमा भने आफू संलग्न नभएको जिकिर गर्दै पत्रकार सम्मेलन गरिसकेका छन्। तस्करीका ताना बाना, सुन र मुद्रा तस्करी बीच साँठगाँठ, नागरिकको मुख्य समाचारको शीर्षक हो यो। कसरी उम्कियो विमानस्थलबाट क्विन्टल सुन शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार बनाएको छ। करिब 19 वर्ष अघि कुख्यात अपराधी चार्ल्स सोब्राजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराउन सक्छु भनेका थिए। त्यति बेला नेपाली विमानस्थलको सुरक्षा व्यवस्थालाई लिएर आलोचना भएको थियो। 19 वर्ष कैद भोगेर सोब्राज स्वदेश फर्किसके, तर अझै विमानस्थलको सुरक्षा व्यवस्था सुधारिएको छैन भन्ने क्विन्टल बढ़ी सुनले भन्सार गेट नै पार गरेपछि पुष्टि भएको छ। आखिर कसरी भन्सारभित्रका विभिन्न चरण पार गरे र सुन बाहिरियो भन्दै विमानस्थल पुगेको सुन कसरी सड़कसम्म पुग्यो भनी अन्नपूर्णले यहाँ उल्लेख गरेको छ। ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको नेपाल वायुसेवा निगमका कर्मचारीले एयरवे बिल बुझे, बिल अनुसार कार्गो सामान पनि बुझे। त्यो बेला एयरलाइन्सका कर्मचारी मात्रै थिए। ग्राउण्ड ह्याण्डलिङमा खटिएका कर्मचारीले उक्त कार्गोलाई एयरवे वेल सहित सिनामंगल गौरी गाउँ स्थित कार्गो कम्प्लेक्समा ल्याए। विमानस्थल हातमा रहेका ट्रली मार्फत सामान ल्याइयो। यो बीचमा कहीँ कतै चेक जाँच भएन। कार्गो कम्प्लेक्सभित्र रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडलाई एयरवे बिल सहित नेपाल एयरलाइन्सका कर्मचारीले सामान जिम्मा दिए। कम्प्युटरको माध्यमबाट गोदाम कम्पनीमा पनि एयरवे बिलको एक प्रतिलिपि हुन्छ। बिल अनुसार रुजु गर्दै पारवहन कम्पनीले सामानको जिम्मा लियो। रुजु भएको सामान गोदाम कम्पनीले कम्प्युटरमा इन्ट्री गर्यो। त्यसपछि भन्सारको आसी कुडा सिस्टममा राखियो। भन्सारले नभनेसम्म सामान गोदाममा नै राखियो। गोदामको रातिको सुरक्षा नेपाल आर्मीले गर्छ। विमानस्थल भन्सार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल आर्मीको रोहबरमा गोदाम खोल्ने र बन्द गर्ने काम हुन्छ। खोलिसकेपछि आन्तरिक सुरक्षा गोदाम कम्पनीको हुन्छ। आसीकुडामा गएको सामानलाई भन्सार एजेन्ट राजेन्द्र कुमार राईले प्रज्ञापन पत्र भरे। आसीकुडा भनेको भन्सार तथ्याङ्कको स्वचालित प्रणाली हो। त्यसपछि भन्सार एजेन्टले शुल्क तिरेको रसिद दिए। भन्सारका कर्मचारीले सामान छोड्न गोदामलाई आग्रह गरे। भन्सार क्लियर भएपछि सामान केमा लैजाने भन्ने प्रज्ञापन पत्रमा नै उल्लेख गरिएको हुन्छ। त्यसपछि ट्याक्सी मार्फत सामान बाहिर लगिएको हुन्छ। सिनामंगल सड़कमा पुगेपछि राजस्वका कर्मचारीले सुन जफत गरे। कसरी उम्कियो विमानस्थलबाट क्विन्टल सुन अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। तस्करीको जालो तोड्छौं गृहमन्त्री श्रेष्ठको भनाईलाई यहाँ गोर्खापत्रले उल्लेख गरेको छ। उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुल्ला सिमानाबाट हुन सक्ने तस्करीको जालो तोड्ने बताउनु भएको छ। विमानस्थलमा रहेको भन्सार कार्यालय र सुरक्षा निकायको आँखा छलेर ठूलो परिमाणमा सुन तस्करी भएको घटनाले विमानस्थलको सुरक्षामाथि प्रश्न उठेका बेला गृहमन्त्री श्रेष्ठ हिजो अनुगमनका लागि विमानस्थल पुग्नुभयो। अनुगमनपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सुन तस्करीबारे छानबिन समिति मार्फत जरा जरामा पुगेर अनुसन्धान गरी दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तस्करीको जालो तोड्छौं गृहमन्त्री श्रेष्ठको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। साइबर सुरक्षामा चुनौती शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइबर स्पेसमा राष्ट्रिय सूचना तथा व्यक्तिगत गोपनीयताको संरक्षण जटिल हुँदै गएको बताउनु भएको छ। साइबर अपराध, डिजिटल आक्रमण र साइबर आक्रमणले राष्ट्रिय सुरक्षाका साथै अपराध अनुसन्धान लगायतका संवेदनशील विषयमा चुनौती थपिएको बताउनुहुँदै उहाँले राष्ट्रिय र सामरिक महत्वका सूचनाका अतिरिक्त अन्य सूचनाहरू चोरी गर्ने ह्याक गर्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नुभयो। राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले हिजो सिंहदरबारमा आयोजना गरेको साइबर सुरक्षा सम्बन्धी उच्चस्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको सम्पूर्ण कम्प्युटर नेटवर्कमाथिको साइबर तथा साइबर र्यानसम्म आक्रमण डिजिटल युगले ल्याएको नयाँ परिस्थिति समेत राष्ट्रिय सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण विषय भएको बताउनुभयो। प्रधानमन्त्री आज इटाली जानुहुँदै अर्को शीर्षक दिँदै गोर्खापत्रले समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीन दिने इटाली भ्रमणको तयारी पूरा भएको छ। लामो समयको अन्तरालमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन 8 देखि 10 गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र संघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ। प्रधानमन्त्री आज इटाली जानुहुँदै साइबर सुरक्षामा चुनौती दुईवटा शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। ललिता निवासमा आरोपित छाड्न सर्वोच्चद्वारा अस्वीकार शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा हिरासतमा रहेका आरोपितहरूले थुनामुक्त हुन पाऊ भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतको निर्णयसँगै पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपर मार्केटका संचालक मीन बहादुर गुरूङ लगायतलाई मुद्दा दायर हुन्जेल हिरासतमा राख्न प्रहरीलाई बाटो खुलेको छ। हाल हिरासतमा रहेका गुरूङ शाह र मालपोत कार्यालय दिल्ली बजारका तत्कालीन कर्मचारी धर्म प्रसाद गौतम असारथी रमा तथा संचार सचिव कृष्ण बहादुर रावतले असार 27 थुना मुक्त गरी पाऊ भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा गत आइतबारदेखि न्यायाधीश द्वय प्रकाश ढुंगाना र नहकुल सुवेदीको इजलासमा निरन्तर सुनवाई भएको थियो। निवेदकका तर्फबाट कानून व्यवसायीहरू राधे श्याम अधिकारी, पंकज कुमार कर्ण तथा सुलभ खरेल लगायतले बहस गर्दै उनीहरूलाई हिरासतमा राख्नु गैर कानूनी हुने तर्क गरेका थिए। सर्वोच्चले सचिव रावतलाई भने सशर्त थुनामुक्त गर्न आदेश दिएको छ। ललिता निवासमा आरोपित छाड्न सर्वोच्चद्वारा अस्वीकार कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। ललिता निवास प्रकरण पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका व्यवसायी मीन बहादुर गुरूङ सहित 3 थुनामुक्त गर्न अस्वीकार गरेको छ। सचिव रावत थुनामुक्त उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर रावतलाई थुनामुक्त गर्न परमादेश दिएको छ। न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो। तर अदालतको आदेश बिना वहाँ विदेश जान भने पाउनु हुने छैन। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सचिव रावतलाई असार 24 गते पक्राउ गरेको थियो। रावतलाई थुनामा राख्नुपर्ने सम्मको आधार कारण औचित्य नदेखिएको आदेशमा उल्लेख छ। अदालतको आदेश बिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 15 बमोजिम तारीखमा राख्न आदेश दिएको छ। ललिता निवास प्रकरण पक्राउ गर्न नमिल्ने अन्तरिम आदेश खारेज अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो। सूचना प्रविधिको पहुँच देशभर शीर्षक दिँदै गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालका सबै भूभागमा सूचना प्रविधिको पहुँच पुर्याउन सरकार अग्रसर रहेको बताउनु भएको छ। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा हिजो जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले वर्तमान युग सूचना प्रविधिको युग भएकाले सबै जनताले सूचना प्रविधिको प्रयोग गर्न सक्ने बनाउन सरकार अग्रसर रहेको बताउनुभयो। सूचना प्रविधिको पहुँच देशभर गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो। धान रोपाई 20% कम। नेपालमा प्रति व्यक्ति प्रतिवर्ष चामल उपभोग 138 किलो रहेको एक अध्ययनले देखाएको छ। नागरिकले अग्रपृष्ठमा खबर बनाएको छ। यो वर्ष समयमा वर्षा नहुँदा धान रोपाई पोहोरको तुलनामा 20% कम भएको छ। मधेस बागमती र गण्डकी प्रदेशमा मनसून शुरू हुन ढिला भएका कारण रोपाई कम भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। रोपाई कम हुँदा उत्पादन घट्न सक्ने अनुमान गरिएको छ। मन्त्रालयका अनुसार मुलुकभरि साउन 5 गतेसम्म 68% रोपाई भएको छ। गत वर्ष साउन 5 गतेसम्म 88% रोपाई भएको थियो। कर्णाली प्रदेशमा गोरुमा लम्पी स्किन रोग लागेका कारण भने जति रोपाई हुन नसकेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभयो। मन्त्रालयका अनुसार यस वर्ष मधेस प्रदेशमा सबैभन्दा कम 46% रोपाई भएको छ। अन्नको भण्डार मानिने मधेसमा रोपाई कम हुँदा यसको प्रभाव उत्पादनमा पर्ने देखिएको छ। सुदूरपश्चिम प्रदेशमा 98, कर्णालीमा 76, कोशीमा 73, लुम्बिनीमा 74, गण्डकीमा 67, बागमतीमा 65% रोपाई भएको छ। समयमा रोपाई नहुँदा धान उत्पादन घट्न सक्ने अनुमान गरिएको छ। धान रोपाई 20% कम नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महामन्त्री प्रति संस्थापन पक्ष आक्रामक नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो। यो सार्वजनिक कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र नियतमाथि प्रश्न उठाउने कांग्रेस महामन्त्री गगन थापा पार्टीको आन्तरिक बैठकमा भने निशानामा पर्नु भएको छ। जारी केन्द्रीय कार्यसमिति बैठकको चौथो दिन संस्थापन पक्षका केन्द्रीय सदस्यहरू वहाँप्रति आक्रामक देखिए। वहाँहरूले अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि पनि प्रश्न उठाए। खाँडको बचाउमा अनौठा तर्क उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। कांग्रेस प्रचार विभाग प्रमुख समेत रहनुभएका मीन विश्वकर्माले खाँडको विषयमा निलम्बनको विषय उठाउनेमाथि आक्रोश पोख्नुभयो। परिवारको सदस्य मुछियो भने हामी वकिल राख्छौं कि राख्दैनौ कि थपक्क थानामा पुर्याउन जान्छौं। घरको सदस्य अपराधमा मुछिदा लुकाउँछौं कि पक्रेर थानामा लगेर बुझाउँछौं। कांग्रेस एउटा परिवारको सदस्यलाई लाञ्छना लाग्दा छिटो पक्र भनेर डेलिगेशन जाने त्यत्रो ठूलो आदर्शवादी भइसक्यौं हामी। कार्यसमितिले दोषी ठहर गर्छ भने वकिल पनि राख्नु भएन, बहस पनि गर्नु भएन। कांग्रेस त्यस्तो सर्वोच्च अदालत हो, दोषी ठहर नहुँदै हामीले अहिले ठहर गर्ने विश्वकर्माको भनाई थियो। खाँडको बचाउमा अनौठा तर्क कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महामन्त्री प्रति संस्थापन पक्ष आक्रामक शीर्षक र उपशीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरल चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छुटकरीमा 2,81 अर्बको पेट्रोलियम पदार्थ आयात गोर्खापत्रको अर्थपृष्ठमा समाचार छ। एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात 13% घटेको छ। नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष 2079-80 पेट्रोलियम पदार्थको आयात 13% घटेर 2,81,73,26,00,000 रूपियाँ बराबरको 27,82,832 किलो लिटर डिजेल पेट्रोल मट्टीतेल हवाई इन्धन र एलपी ग्यास आयात भएको छ। 2,81 अर्बको पेट्रोलियम पदार्थ आयात गोर्खापत्रको अर्थपृष्ठको समाचार हो यो। मन्दीकै बीचमा खुलेका ठूला उद्योग नयाँ पत्रिकाको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। गएको आर्थिक वर्ष सामान्यत नेपालीका लागि सन्तोषजनक रहेन। आर्थिक मन्दीले सानादेखि ठूला उद्योगी व्यापारी लगायत सर्वसाधारणसम्म सबैले कुनै न कुनै रूपमा आर्थिक संकटको सामना गरे। कतिपय व्यवसायीले मन्दीका कारण सञ्चालनमा रहेकै उद्योग पनि बन्द गर्नुपर्ने गुनासो गरिरहँदा देशमा ठूला ठूला उद्योग स्थापना हुने वा सञ्चालनमा आउने काम पनि रोकिएको थिएन। 15 अर्ब लगानीको सीजी पाल्पा सिमेन्ट, त्यसै गरी 2 अर्ब लगानीको प्राइम सोरामिक्स, 50 करोड़मा रोयल इनफिल्ड एसेम्बल, 7 अर्बमा 2 वटा केबल कार, 60 करोड़ लगानीमा सामसङको कारखाना, 14.5 अर्बमा 8 वटा ठूला होटेल, 40 करोड़को आरजू राइस मिल, 5 अर्बका 2 स्टील उद्योग र थपियो करिब 1 खर्ब लगानीको 491 मेगावाट विद्युत नयाँ पत्रिकाको अर्थपृष्ठमा मन्दीकै बीचमा खुलेका ठूला उद्योग शीर्षकमा समाचार रहेको छ। कृषि पढ्ने विद्यार्थी घटे शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। प्रदेशहरूको औषध पूँजीगत खर्च 69.79%, कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। मुलुकका 7 प्रदेशको औषध पूँजीगत खर्च 69.79% देखिएको छ। संघीय सरकारको पूँजीगत खर्च भने 61.17% मात्रै रहेको छ। प्रदेशहरूको औषध पूँजीगत खर्च 69.79%, कान्तिपुरको अर्थपृष्ठको खबर हो यो भने। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।